यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। हरितालिका तीज पर्व महादेवको पूजा आराधना गरी मनाइँदै द्वन्द्वकालीन घटनाको पुनरावृत्ति हुन नदिने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिबद्धता। प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुने टोलीको भ्रमण तालिका मन्त्री परिषदद्वारा स्वीकृत। वित्तीय र प्राविधिक सहायता स्वरूप जर्मन सरकारले नेपाललाई करिब 7 अर्ब 60 करोड़ रूपियाँ अनुदान उपलब्ध गराउने। र केन्याको एक विद्यालयमा आगलागी हुँदा 17 बालबालिकाको मृत्यु।
4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्याण्ड 20 800 मेगाहर्ज र VOLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। हरितालिका तीज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदैछ। तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालयमा पूजा एवं दर्शन गर्ने भक्तजनको बिहानैदेखि भीड़ लागेको छ। हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरमा अहिलेसम्म करिब 3 लाख भक्तजनले दर्शन एवं पूजा आराधना गरेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवती रमण अधिकारीले जानकारी दिनुभयो। पर्वका अवसरमा आज बिहान 3 बजेदेखि नै पशुपतिनाथका 4 ढोका खोलिएको थियो। तीजका लागि कोषले बाहिरबाट 4 लामको व्यवस्था गरेको छ। भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा उपासना गरेमा पारिवारिक सुख शान्ति प्राप्ति हुने धार्मिक विश्वास रहेको छ। सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरी घाटमा बसी तपस्या गरेर महादेवलाई पति पाउने वरदान पाएको विश्वासमा यो व्रत शुरू भएको पौराणिक मान्यता छ। हिजो दर खाएपछि औपचारिक रूपमा शुरू भएको तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ। यसै गरी मिथिला सहित तराई मधेसका जिल्लाहरूमा नियम निष्ठा तथा श्रद्धा भक्तिपूर्वक चौठी चाँद अर्थात चौरचन पर्व मनाइँदैछ। परिवारजनको कल्याण सुख शान्ति तथा समृद्धिको कामना सहित प्रत्येक वर्ष भाद्र शुक्ल पक्ष चतुर्थी तिथिका दिन चौरचन पर्व मनाउने चलन रहेको छ। तर यसपटक तिथि घटबढ़का कारणले आज साँझ तृतीय क्षय भएर भाद्र शुक्ल पक्ष चतुर्थी तिथि शुरू हुने भएकाले चौरचन पर्व मनाइएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले पुनस्थापित शान्ति प्रक्रियालाई दिगो बनाउँदै द्वन्द्वकालीन घटनाको पुनरावृत्ति हुन नदिनेतर्फ प्रतिबद्धता व्यक्त गर्नुभएको छ। संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा नेपाल समाजवादी पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई नेतृत्वको प्रतिनिधिमण्डलको 19 बुँदे ध्यानाकर्षण पत्र आज बुझ्नुहुँदै प्रधानमन्त्री ओलीले नेपाली जनतालाई जातीय आधारमा विभाजित र सामाजिक रूपमा घृणा द्वेष फैलाएर राष्ट्रिय एकतालाई कमजोर पार्ने प्रयास सफल नहुने स्पष्ट पार्नुभयो। प्रधानमन्त्री ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सबल तुल्याएर जनताको विकास समृद्धि र स्थायित्वको चाहना पूरा गर्नका लागि कुनै अराजकताले ठाउँ पाउने वा सत्ता समीकरणमा यताउता हुने सम्भावना नरहेको बताउनुभयो। आफू सशस्त्र द्वन्द्वकालमा सत्तापक्ष वा विद्रोही पक्षमा नरहेकाले निष्पक्ष भएर संक्रमणकालीन न्यायलाई टुंगोमा लाने अठोटमा रहेको स्पष्ट पार्नुहुँदै प्रधानमन्त्री ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्षले बिना आशंका यस प्रक्रियामा साथ दिनुपर्ने बताउनुभयो। त्यस अवसरमा संयोजक डाक्टर भट्टराईले ठूला दुई दलको सरकार बनेकाले संक्रमणकालीन न्याय टुंगोमा लाने अवसर भएको र त्यसमा आफूहरूको साथ रहने बताउनुभयो। ध्यानाकर्षण पत्र मार्फत पार्टीले ती विधेयकहरू पारित भएकामा स्वागत गर्दै आगामी प्रक्रियामा वृहत सहमतिका साथ त्यसको अन्वेषण गर्न आग्रह गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले विपन्न विद्यार्थीलाई प्रदान गर्दै आएको छात्रवृत्ति अनुदान रकम विद्यार्थीले पाए नपाएको बारे सरकारले अनुगमन गर्ने बताउनु भएको छ। आज सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले सबै स्थानीय तहमा यस विषयमा अनुगमन गरिने जानकारी दिनुभएको हो। प्रधानमन्त्री ओलीले सामुदायिक विद्यालयमा कक्षा 6 देखि 10 सम्मका विपन्न विद्यार्थीका लागि वार्षिक 18,000 रूपियाँ र विज्ञान विषय अध्ययन गर्न वार्षिक 24,000 रूपियाँ अनुदान दिन सरकारले 60 करोड़ रूपियाँ बजेट अनुदान दिइरहेको बताउनुभयो। दुर्गम तथा अन्य क्षेत्रमा सामुदायिक विद्यालयमा अध्ययनरत 22 सूचीकृत जाति र सीमान्तकृत वर्गका गैर आवासीय विद्यार्थीका लागि प्रति विद्यार्थी वार्षिक 1,000 देखि 3,500 रूपियाँसम्म छात्रवृत्तिका लागि रकम प्रदान गरिएको छ। गैर आवासीय छात्रवृत्ति अन्तर्गत देशभरका 15,50,000 विद्यार्थीले छात्रवृत्ति पाउने र त्यसका लागि 50 करोड़ रूपियाँ रकम विनियोजन भएको प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभयो। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र संघको 79 महासभामा भाग लिन असोज 4 गते न्यूयर्क जानुहुने भएको छ। मन्त्री परिषदको हिजो बसेको बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले संयुक्त राज्य अमेरिकाको न्यूयर्कमा आयोजना हुने संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओलीको नेतृत्वमा प्रतिनिधि मण्डल गठन गर्ने निर्णय गरेको जानकारी दिनुभयो। प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधि मण्डल महासभामा सहभागी हुन आगामी असोज 4 गते न्यूयर्कतर्फ प्रस्थान गर्ने गरी भ्रमण कार्यतालिका समेत बैठकले स्वीकृत गरेको संचार मन्त्री गुरूङले जानकारी दिनुभयो। यस्तै बैठकले एसियाली विकास बैंकबाट सिंचाई आधुनिकीकरण अभिवृद्धि आयोजनाका लागि उपलब्ध हुने 115 मिलियन अमेरिकी डलर अर्थात करिब 15,29 करोड़ सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने सम्बन्धमा नेपाल सरकारका तर्फबाट वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। पत्रकार सम्मेलनमा संचार मन्त्री गुरूङले दिनुभएको जानकारी अनुसार हिजो बसेको मन्त्री परिषद बैठकले यही भदौ 31 गते काठमाण्डुमा हुने नेपाल अमेरिका टिफा काउन्सिलको 7 बैठकमा नेपालको तर्फबाट प्रस्तुत गरिने विषय सूची स्वीकृत गर्ने र वार्ता टोली गठन गर्ने बिमेस्टेक कृषि मन्त्री स्तरीय र कृषि सम्बन्धी उच्च पदाधिकारीहरूको तेस्रो बैठक आगामी चैत 14 र 15 गते नेपालमा आयोजना गर्ने प्रस्ताव स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ। मन्त्री परिषद बैठकले नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा गोविन्द बहादुर कार्कीलाई बढ़ुवा गरी बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पदस्थापन गर्ने रेडियो नेपालको रिक्त कार्यकारी निर्देशक पदमा अमरध्वज लामा र नेपाल दूरसंचार कम्पनी लिमिटेडको रिक्त प्रबन्ध निर्देशक पदमा संगीता पहाड़ीलाई नियुक्त गर्ने निर्णय गरेको छ। यसैगरी बैठकले कर्मचारी संचय कोषको संचालक समितिको अध्यक्ष पदमा अर्थ मन्त्रालयका राजस्व सचिव दिनेश कुमार घिमिरेलाई तथा कोषको रिक्त संचालक पदमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरूङलाई मनोनयन गर्ने नेपाल इन्जिनियरिङ परिषदका रिक्त सदस्य पदमा सुदूरपश्चिम प्रदेशबाट विनोद बहादुर पाल कर्णाली प्रदेशबाट अम्बिका महत लुम्बिनी प्रदेशबाट लेखनाथ पाण्डे गण्डकी प्रदेशबाट निर्जला श्रेष्ठ चौधरी मधेस प्रदेशबाट श्याम किशोर यादव र कोशी प्रदेशबाट लैला श्रेष्ठलाई मनोनयन गर्ने निर्णय गरेको छ। त्यसैगरी मन्त्री परिषद बैठकले गंगादेव गाउँपालिका रोल्पाको नाम परिवर्तन गरी सुकीदह गाउँपालिका कायम गर्ने र त्यस पालिकाको केन्द्र साबिकको ओडा नम्बर 5 सानडाँडाबाट ओडा नम्बर 2 सुखा ओडार कायम गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं संचार मन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिनुभयो। लोकतान्त्रिक समाजवादी पार्टी नेपालले मौजूदा केन्द्रीय कार्य समितिलाई केन्द्रीय महाधिवेशन तयारी मूल समितिमा परिणत गरेको छ। यही भदौ 19 र 20 गते काठमाण्डुमा बसेको केन्द्रीय पदाधिकारी बैठकले आगामी वैशाख 26 गते केन्द्रीय महाधिवेशन आयोजना र त्यसका लागि कार्तिक मसान्तभित्रमा सदस्यता अभियान सम्पन्न गर्ने निर्णय गरेको छ। बैठकले संविधान संशोधनका लागि विगतमा उठाइएका मधेसका सबै मुद्दाको संकलन गर्दै मधेसी थारू र अन्य उत्पीड़ित जनताका अधिकार कायम गराउन सबै दलसँग सहकार्यका लागि अपील गर्ने निर्णय गरेको अध्यक्ष महन्त ठाकुरले जानकारी दिनुभयो। यस्तै बैठकले संविधान संशोधनको एजेण्डा तय गर्न वरिष्ठ नेता लक्ष्मण लाल कर्णको संयोजकत्वमा दानबहादुर विश्वकर्मा र परमेश्वर शाह सदस्य रहनु भएको 3 सदस्यीय कार्यदल बनाउने निर्णय गरेको पनि अध्यक्ष ठाकुरले बताउनुभयो। बैठकले वृहत राजनैतिक शक्ति अभियान निर्माणमा सहकार्य गरेका सबै व्यक्ति र शक्तिलाई पार्टीमा गोलबद्ध हुन आह्वान समेत गरेको छ। बागलुङको बान्द्रे खोलामा आएको बाढ़ीले बगाएर मृत्यु हुनेको संख्या 3 पुगेको छ। बाढ़ीले बगाएर बेपत्ता भएका बागलुङ नगरपालिका 4 बान्द्रे अढ़ाई थरका 20 वर्षीय कमल सापकोटाको शव घटनास्थलभन्दा 500 मिटर तल फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब निरीक्षक प्रताप पौडेलले जानकारी दिनुभयो। गएराती 12 बजे आएको बाढ़ीले सोही ओडाको कुडुलेदेखि मालिका जाँदै गरेको एउटा मोटरसाइकल र एउटा स्कूटर बगाउँदा मृत्यु भएका बान्द्रे अढ़ाई थरका 23 वर्षीय अर्जुन सापकोटा र 22 वर्षीय अभिषेक रेग्मीको शव राति नै घटनास्थलदेखि 200 मिटर तलबाट उद्धार गरी धौलागिरी अस्पतालमा लगिएको प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिनुभयो। बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने डल्ला सामुदायिक वनमा गैंडाको आक्रमणबाट एक पथ प्रदर्शक गाइडको मृत्यु भएको छ भने विदेशी पर्यटक सहित दुईजना घाइते भएका छन्। मधुबन नगरपालिका एक स्थित वनमा वन्यजन्तु अवलोकन गर्ने क्रममा आज बिहान एक सिंगे गैंडाले आक्रमण गरेको थियो। आक्रमणबाट ठाकुरबाबा नगरपालिका नौका अन्दाजी 35 वर्षीय नेचर गाइड मनमोहन चौधरीको घटनास्थलमै मृत्यु भएको मधुबन नगरपालिका एकका वडा अध्यक्ष मिन थापाले जानकारी दिनुभयो। पहिला पहिला कैलालीका मगर समुदायमा निकै नै गाइने तीजका भाकाहरू विस्तारै लोप हुन थालेका छन्। आधुनिकता र प्रविधिको विकाससँगै तीजको मौलिकता पनि हराउँदै गइरहेको छ। कैलालीबाट संवाददाता ईश्वर साउदको रिपोर्ट।
एकताका मगर समुदायका गाउँ बस्तीमा निकै नै गाइने यी तीजका भाकाहरू आजभोलि लोप भइसकेका छन्। पुराना पुस्ताको समाप्ति र नयाँ पुस्ताको उदय सँगसँगै प्रविधिको विकासले यी तीजका भाकाहरू लोप भएको उनीहरू बताउँछन्। टिकापुरकी 52 वर्षीय मीरा देवी घरते मगर।
पहिला त हाम्रो आमाहरूको बजेहरूको पालामा त गाना पनि ढिलै हुन्थ्यो, मादल पनि थिएन, ताली बजाएर नाच्नुहुन्थ्यो। अब हाम्रो पालामा फेरि मादल आयो है, आजकल यो नयाँ जमाना आयो भन्छन् के अरे, त्यही भएर होला सायद।
टिकापुर एक बनगाउँ सरस्वती पुन मगरलाई पनि तीजका पुराना भाकाहरू लोप भएकोमा धेरै चिन्ता छ। उहाँलाई अहिलेका तीजका भाकाहरू त पटक्कै मन पर्दैनन् भने पहिलेका भाका यसरी सम्झनुहुन्छ।
पहिलेको तुलनामा अहिले एकदमै हराएको, यो चाहिँ हामीलाई चाहिँ पटक्कै मन नपरेको चिज हो। हे कति राम्रो नस्पतिको बिरुवा चारीले रस खाँदा दाली भाँचेको, यसरी हाम्रो आफ्नो मनको व्यथाहरू पोख्थ्यौं।
बरगाउँकै असब्जी घरती मगरलाई पनि तीजमा डीजे लगाएर नाच्ने काम मन पर्दैन। उहाँ पनि पहिले आफूले गाउने मौलिक भाकालाई सम्झदै यसो भन्नुहुन्छ।
ए सिमल गरी जाउला र सिमल डाली काटौला, सरर तारी देऊ माइत जानलाई भनेर यस्ता आफ्नो पीर बेठा खोला पारी माइत पनि हुन्थ्यो, नदीमा पुल हुन्थेन, अनि राजीले तारिदियो भने बल्ल पारी गइन्थ्यो, अनि त्यस्ता गीतहरू गाउँथ्यौं।
नयाँ पुस्ताको भए पनि 24 वर्षीय विपासा घरती मगरलाई भने त्यसका पुराना भाकाहरू नै मन पर्छन्। उहाँलाई ती भाका गाउन, त्यसमा नाच्न र मादल बजाउन पनि आउँछ।
मलाई पनि पुरानै भाका मन पर्छ, बसैदेखि धेरै राम्रो त बजाउन आउँदैन, त्यही पनि म पनि मादलमै नाच्नु परे, मादल पनि बजाउन आउँछ, हल्का हल्का गाउन पनि आउँछ।
आज मेरो माइत जाने पालो गोठैमा माली गाई रुन लायो बारीलाई किन होला।
पुरानो पुस्ताको समाप्तिसँगै नयाँ पुस्ताले त्यसको अनुसरण नगर्दा त्यसको मौलिकता हराउँदै गइरहेको देखिन्छ। ईश्वर साउद, रेडियो नेपाल, टिकापुर, कैलाली।
अब अन्तर्राष्ट्रिय समाचार। अफ्रिकी मुलुक केन्याको एउटा विद्यालयको छात्रावासमा गएराती भएको आगलागीमा कम्तीमा 17 विद्यार्थीको मृत्यु भएको छ। प्रहरीका अनुसार नेरी काउन्टीको हिलसाइड एन्डारासा एकाडेमीमा मध्यरातमा आगलागी हुँदा धेरैजना घाइते भएको र तीमध्ये 16 जना गम्भीर रूपमा घाइते भएका समाचारमा जनाइएको छ। आगो के कारणले लागेको हो भन्ने बारे थाहा नभएको र अनुसन्धान शुरू गरिएको केन्या प्रहरीले जनाएको छ। बाढ़ीले दक्षिण सुडान र अवेई प्रशासनिक क्षेत्रका 78 काउन्टी मध्ये 30 काउन्टीमा करिब 7,10,000 भन्दा बढ़ी मानिसहरू प्रभावित भएका संयुक्त राष्ट्र संघीय राहत सम्बन्धी संस्थाले जनाएको छ। गत मे महिनादेखि शुरू भएको भारी वर्षाका कारण आएको बाढ़ीले गम्भीर खाद्यान्न असुरक्षा, आर्थिक गिरावट जस्ता गम्भीर मानवीय संकट निम्त्याएको छ। सोमबार र मंगलबार जुबामा भएको उच्चस्तरीय छलफलमा सन् 2024 बाढ़ी र प्रतिकारीय योजनाको पूर्व तयारीका लागि समीक्षा गरिएको छ। संयुक्त राष्ट्र संघीय निकायले बढ़दो प्रकोप सम्बोधन गर्न समन्वयात्मक कार्यको लागि आह्वान गरेको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
नेपाल सरकार र जर्मन सरकार बीच विकास सहायता सम्बन्धी द्विपक्षीय वार्ता जर्मनीको राजधानी बर्लिनमा सम्पन्न भएको छ। वार्तामा जर्मन सरकारको तर्फबाट आगामी 2 वर्षका लागि वित्तीय र प्राविधिक सहायता गरी 51 मिलियन युरो अर्थात 7,59,90,00,000 रुपियाँ अनुदान सहायता परिचालन गर्न जर्मन सरकारले सहमति जनाएको छ। सो सहायता रकम नेपालमा गुणस्तरीय स्वास्थ्य क्षेत्र, पूर्वाधार एवं स्वास्थ्य सेवाको पहुँचलाई सर्वसुलभ बनाउने, हरित एवं नवीकरणीय ऊर्जाको विकास तथा प्रवर्धन गर्ने, तहगत सरकारका विभिन्न निकायहरूको संस्थागत सुदृढीकरण गर्ने, आर्थिक सामाजिक विकास लगायतको क्षेत्रमा परिचालन गर्ने सहमति भएको छ। वार्ताको क्रममा नेपाली पक्षले सन् 2030 भित्र नेपालको दिगो विकास लक्ष्य हासिल गर्न र अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति भए पश्चात नेपालको विकास अभियानलाई निरन्तरता दिन विकास साझेदारको भूमिका महत्वपूर्ण हुने भएकोले जर्मन सरकारको तर्फबाट प्राप्त हुने सहयोगलाई निरन्तरता दिन र थप सुदृढ बनाउन आग्रह गरिएको छ। द्विपक्षीय वार्ताको क्रममा जर्मन सरकारले आगामी दिनमा नेपालको विकास सहायतामा सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको अर्थ मन्त्रालयले जनाएको छ। अर्थ मन्त्रालयले पूर्व परामर्श गरेर मात्र बहुवर्षीय ठेक्का सहमतिको प्रक्रिया अघि बढाउन विषयगत मन्त्रालयहरू र सम्बन्धित निकायहरूलाई पत्राचार गरेको छ। अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले चालू आर्थिक वर्षको बजेट कार्यान्वयन र स्रोत व्यवस्थापनलाई प्रभावकारी बनाउन अर्थ मन्त्रालयले विभिन्न मन्त्रालयहरू र निकायहरूलाई पत्राचार गरेको जानकारी दिनुभयो। अर्थ मन्त्रालयले चालू आर्थिक वर्षमा बहुवर्षीय ठेक्का सहमति माग गर्नु अघि तत्काल नतिजा देखिने तथा तुलनात्मक रूपमा बढ़ी रकम विनियोजन भएका आयोजनाहरूको सूची तयार पारी प्राथमिकीकरण गर्न आग्रह गरेको छ। पत्राचारमा आगामी आर्थिक वर्षका लागि मध्यमकालीन खर्च संरचना अन्तर्गत कति प्रतिशत रकम बहुवर्षीय दायित्वमा रहने हो त्यसको यकिन गरी निर्णय गर्न पनि निर्देशन गरिएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले चोभारमा निर्माणाधीन पुष्प तथा फलफूल थोक बजार भवनको काम तत्काल पूरा गर्न निर्माण पक्षलाई निर्देशन दिनुभएको छ। 2053 असारमा 2 वर्षभित्र सम्पन्न गर्ने गरी शुरू भएको भवन निर्माणको काम हालसम्म पनि पूरा नभएपछि मन्त्री अधिकारीले शुक्रबार स्थलगत निरीक्षण गर्नुभई त्यस्तो निर्देशन दिनुभएको हो। कृषि मन्त्री अधिकारीले तोकिएको समय सीमा भित्र कार्य सम्पादन गर्न निर्माण व्यवसायीलाई निर्देशन दिनुभयो। उहाँले सम्झौता अनुसार काम नसकिए कानून अनुसार कार्यवाही गर्ने चेतावनी समेत निर्माण पक्षलाई दिनुभयो। 2073 असोजमा करिब 35 करोड़को लागतमा ठेक्का सम्झौता गरिएको थियो। सम्झौता अनुसार काम नभएपछि 2080 चैत 13 गते यही भदौ मशान्त भित्र काम सम्पन्न गर्ने गरी 11 पटक म्याद थप भएको थियो। तेस्रो नेपाल पावर लाइट एण्ड इलेक्ट्रिक प्रदर्शनी शुक्रबारबाट काठमाडौँको भिरकोटी मण्डपमा शुरू भएको छ। प्रदर्शनीको उद्घाटन गर्दै ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले नयाँ सरकार गठन भएसँगै मुलुकमा लगानीको वातावरण सृजना भएको उल्लेख गर्नुभयो। उहाँले नयाँ सरकार गठनसँगै आर्थिक, सामाजिक र राजनीतिक रूपमा विश्वसनीय वातावरण सृजना भएको पनि बताउनुभयो। 3 दिनसम्म चल्ने मेलामा स्वदेश र विदेशका विभिन्न उत्पादनका 90 भन्दा बढी स्टलहरू राखिएको आयोजक संस्था मीडिया स्पेसका संचालक श्रीजल भट्टराईले जानकारी दिनुभयो। नेपाली बजारमा शुक्रबार सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। यस दिन सुनको मूल्य प्रति तोला 1,300 रुपियाँले वृद्धि भएको छ। बिहिबार प्रति तोला 1,52,000 कारोबार भएको छाप भएको सुन शुक्रबार प्रति तोला 1,53,300 रुपियाँमा कारोबार भएको छ।
अब खेल समाचार अजय बमबाट।
पेरिस पारा ओलम्पिकमा ऐतिहासिक काँस्य पदक विजेता तेकान्दो खेलाड़ी पलेसा गोवर्धनलाई पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्मान गर्नुभएको छ। खुमलटारमा शुक्रबार आयोजित कार्यक्रममा पेलेसा सहित प्रशिक्षक कविराज नेगी लामा, व्यवस्थापक रामचन्द्र श्रेष्ठ र पलेसाका बुबा प्रदीप गोवर्धन पनि सम्मानित भए। पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादीका केन्द्रका अध्यक्ष प्रचण्डले ओलम्पिकमा पहिलो पटक नेपालले पदक प्राप्त गर्नु सामान्य विषय होइन, यसले विश्वभरि रहेका नेपालीका लागि गौरव गर्ने अवसर प्राप्त भएको बताउनुभयो। यसै गरी पेलेसाले पदक प्राप्त गर्दाको अनुभूति सुनाउँदै आगामी ओलम्पिकमा सुन पदक जित्ने लक्ष्यका साथ तयारी गर्ने बताइन्। श्रीलंका डेभलपमेन्टसँग अभ्यास खेलमा नेपाल पराजित भएको छ। शुक्रबार भएको खेलमा नेपाल 5 विकेटले पराजित भएको हो। नेपालले दिएको 160 रनको लक्ष्य श्रीलंका 26.5 ओभरमा 5 विकेट गुमाउँदै पूरा गर्यो। श्रीलंकाका कृष्ण सन्जुल्लाले सर्वाधिक 68 रन बनाए। नेपालका गुलशन झा र कप्तान सोमपाल कामीले समान 2 विकेट लिए। त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित 40 ओभरमा सबै विकेट गुमाउँदै 159 रन बनाएको थियो। नेपालका ओपनर कुशल फुर्तेलले सर्वाधिक 43 रन बनाए। कुशल मल्ल 35, अनिल कुमार शाह 35 र करण केसी 15 रनमा आउट हुँदा अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्। श्रीलंका गुरुका संकेथेलले सर्वाधिक 4 विकेट लिए। पहिलो र दोस्रो अभ्यास खेल भारी वर्षाका कारण टस समेत हुन नपाई रद्द भएको थियो। नेपाली टोली आईसीसी विश्वकप लिग 2 को तयारीका लागि श्रीलंका भ्रमणमा रहेको छ। नेपाली लीग अन्तर्गत क्यानाडामा हुने एक दिवसीय श्रृंखला खेल्दैछ। संकटा क्लब र चन्द्रपुर नगरपालिकाले एन्फा महिला लीगमा बराबरी खेलेका छन्। एन्फा मैदान सादो बाटोमा भएको खेल गोलरहित बराबरीमा टुंगिएको हो। पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लबसँग पराजित संकटाले पहिलो अंक जोडेको छ। चन्द्रपुर पहिलो खेलमा कर्णाली प्रदेशसँग बराबरीमा रोकिएको थियो। अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा शुरू भएको लीगमा 10 टोलीको सहभागिता रहेको छ।
अब मौसम आगामी 24 घण्टामा सातवटै प्रदेशका केही स्थानहरूमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा र कोशी बागमती गण्डकी र कर्णाली प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम तापक्रम 30 डिग्री सेल्सियस न्यूनतम 20 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम तापक्रम 30.1 डिग्री सेल्सियस न्यूनतम 19.5 डिग्री सेल्सियस, वर्षा 22 मिलिमिटर, पोखराको अधिकतम तापक्रम 30 डिग्री सेल्सियस न्यूनतम 21.9 डिग्री सेल्सियस, वर्षा 82.5 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम तापक्रम 32.2 डिग्री सेल्सियस न्यूनतम तापक्रम 23.2 डिग्री सेल्सियस, वर्षा 24.7 मिलिमिटर र दिपायलको अधिकतम तापक्रम 32.7 डिग्री सेल्सियस न्यूनतम 24 डिग्री सेल्सियस, वर्षा 12 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। हरितालिका तीज पर्व महादेवको पूजा आराधना गरी मनाइँदै द्वन्दकालीन घटनाको पुनरावृत्ति हुन नदिने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिबद्धता। प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने टोलीको भ्रमण तालिका मन्त्री परिषदद्वारा स्वीकृत। वित्तीय र प्राविधिक सहायता स्वरूप जर्मन सरकारले नेपाललाई करिब 7.60 अर्ब रूपियाँ अनुदान उपलब्ध गराउने र केन्याको एक विद्यालयमा आगलागी हुँदा 17 बालबालिकाको मृत्यु। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।